यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा सक्रिय सहभागिताका लागि सम्पूर्ण राजनीतिक दल तथा नागरिक समाजलाई आह्वान गर्नुभएको छ। हिजो राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन र योग्य जनप्रतिनिधि चयन गर्न सबैलाई आह्वान गर्नुभयो। प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीको सिलसिलामा मुलुक बाहिर रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न सक्ने व्यवस्था मिलाउने सम्भावनाबारे सरकारले निर्वाचन आयोग लगायतका सरकारवाला निकायसँग छलफल गरिरहेको पनि जानकारी दिनुभयो। वैदेशिक रोजगारीमा रहेका नेपालीको हकहितको संरक्षण एवं गैर आवासीय नेपाली नागरिकले उठाएका संविधान सम्मत मागप्रति सरकार सकारात्मक रहेको प्रधानमन्त्री कार्कीले बताउनुभयो। प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका भवनको पुननिर्माण शुरू भएको र सुरक्षाकर्मीलाई स्रोत्साधन सम्पन्न बनाई पूर्ववत रूपमा फर्काउन सरकार लागि परेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले वर्तमान सरकार छ महिनाका लागि चुनावी सरकारका रूपमा गठन भएकाले आन्दोलनका क्रममा उठेका शासकीय प्रणालीमा संशोधन लगायतका कतिपय विषय आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाट संविधान संशोधन गरेर पूरा गर्न सकिने धारणा राख्नुभयो। प्रधानमन्त्री कार्कीले भदौ 23 र 24 गतेको आन्दोलनका दोषीमाथि कानूनी कार्यवाही गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उहाँले भ्रष्टाचारका विषयमा आवश्यक छानबिन गरी दोषीलाई कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बताउनुभयो। प्रधानमन्त्री कार्कीले व्यावसायिक प्रतिष्ठानहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको जानकारी दिनुभयो। सरकारले जेएनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु भएकाको परिवारलाई प्रति परिवार 15 लाख रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको बैठकका निर्णयहरू सार्वजनिक गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेएनजी समूहको प्रदर्शनका क्रममा भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दी बाहेकका अन्य नागरिकका परिवारलाई प्रति परिवार 10 लाख रूपियाँ र आर्थिक सहायता स्वरूप काजक्रिया यातायात लगायतका खर्च जोडेर 5 लाख गरी 15 लाख रूपियाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री खरेलले छापाखाना तथा प्रकाशन ऐन 2048 बमोजिम अनलाइन संचार माध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीका रूपमा तोक्ने निर्णय भएको पनि जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मार्फत र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मार्फत सारेको मन्त्री खरेलले जानकारी दिनुभयो। मन्त्री खरेलले सुरक्षण मुद्रण सम्बन्धी नियमावली 2082 स्वीकृत गर्ने र नेपाल सरकारको प्रवक्तामा संचार मन्त्रीलाई तोक्ने निर्णय गरेको पनि जानकारी दिनुभयो। सरकारले जीएनजी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचना पुननिर्माणको अभियानमा साथ दिन आम नागरिकमा आह्वान गरेको छ। सिंहदरबारमा हिजो आयोजित पत्रकार सम्मेलनमा शहरी विकास मन्त्री कुलमान घिसिङले भौतिक संरचनामा आगजनी र तोडफोडका कारण करिब 1 खर्ब भन्दा बढ़ी क्षति भएको प्रारम्भिक आकलन गरिएको जानकारी दिनुहुँदै आर्थिक पुनरुत्थान र पुननिर्माण कोषमा सहयोग गर्न आह्वान गर्नुभयो। पत्रकार सम्मेलनमा अर्थमन्त्री रामेश्वर खनालले पुननिर्माण कोषमा जम्मा हुने रकम पारदर्शी रूपमा प्रयोग गरिने जानकारी दिनुहुँदै महत्वपूर्ण प्रहरी कार्यालयहरूलाई सरकारको अहिलेकै कोषबाट तत्काल पुननिर्माणको कार्य अघि बढ़ाइएको जानकारी दिनुभयो। अर्थमन्त्री खनालले नागरिकको रायलाई विकास योजना बनाउने आधारका रूपमा प्रयोग गरिने जानकारी दिनुभयो। निर्वाचन आयोगले आगामी फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावली संकलन हिजोदेखि शुरू गरेको जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट अध्यादेश मार्फत मतदाता नामावली ऐन 2073 संशोधन भएपछि आयोगले आगामी कार्तिक 30 गतेसम्मका लागि मतदाता नामावली संकलन शुरू गरेको जनाएको छ। 16 वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिकले सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा नाम दर्ता गर्न सकिने निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। को वेबसाइट मार्फत प्री रजिस्ट्रेशन प्रणालीबाट फारम भरी सम्बन्धित निर्वाचन कार्यालयमा जैविक विवरण उपलब्ध गराउन आयोगले आग्रह गरेको छ। आयोगले मतदाता सूचीमा नाम भएका मतदाताको विवरण सच्याउनु पर्ने भए पनि सच्याउन सकिने जानकारी दिएको छ। यसअघि तोकिएको उपनिर्वाचनको मिति अनुसार गत असार 16 गतेदेखि मतदाता नामावली संकलन स्थगन भएकोमा मध्यावधि निर्वाचनको मिति घोषणा भएपछि अध्यादेशबाट कानून संशोधन गरी मतदाता नामावली संकलन शुरू गरिएको आयोगले जनाएको छ। गृह मन्त्रालयले गत भदौ 23 र 24 गते भएको प्रदर्शनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा सुरक्षा निकायबाट लगिएका हात हतियार बुझाउन सम्बद्ध पक्षलाई आग्रह गरेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हात हतियार र खरखजाना कहीँ कसैले फेला परेमा नजिकैको सुरक्षा निकायमा असोज मशान्तभित्र बुझाइदिन अनुरोध गरिएको छ। तोकिएको मितिभित्र हात हतियार र खरखजाना बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने गृह मन्त्रालयले जनाएको छ। तोकिएको मिति पश्चात भने कसैले हतियार लगेको पाइएमा वा कोही कसैसँग ती हतियार भएका र खरखजाना भएको फेला परेमा कानून बमोजिम कार्यवाही गरिने गृह मन्त्रालयले स्पष्ट पारेको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत तुइन खोलामा खसेको पहिरो पञ्चायतसँगै गैरातीदेखि यातायात सञ्चालनमा आएको छ। मंगलबार खसेको पहिरो पञ्चायतसँगै दुईतर्फी रूपमै सड़क सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय चितवनले जनाएको छ। मंगलबार अवरूद्ध सड़क दुई दिन लगाएर पहिरो पन्छाइएपछि सञ्चालनमा ल्याइएको हो। सड़क सञ्चालन भएसँगै बीचमा रोकिएका सयौं सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्। आज दशैंको पाँचौं दिन आज पनि चतुर्थी तिथि नै परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। आश्विन शुक्ल चतुर्थी अर्थात नवरात्रको पाँचौं दिन आज पनि दशैं घर वा पूजा कोठामा नवदुर्गा मध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। कुष्माण्डा देवीले चुराले भरिएका घड़ा र रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ। नवरात्रका अवसरमा काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका विभिन्न शक्तिपीठहरूमा भक्तजनहरूको ठूलो घुइँचो लागेको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन हिजो पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष विश्वकर्माले नेपालको संविधान बमोजिम प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्सनले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा नेपालको पछिल्लो राजनैतिक अवस्था र दुई देशबीचको सम्बन्धका विभिन्न विषयमा छलफल भएको मन्त्री खरेलको सचिवालयले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विजरल्याण्डका राजदूत डेनियल मेउलीबीच हिजै शिष्टाचार भेटवार्ता भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा भएको भेटमा स्विस सरकारको सहयोगमा हाल संचालित आयोजनाहरूको कार्यान्वयनको अवस्था अल्पकालीन र दीर्घकालीन रूपमा सहयोग गर्न सकिने क्षेत्रहरू द्विपक्षीय सहयोग लगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। दशैं शुरू भएसँगै मुलुकको हवाई उडानमा चाप बढ़ेको छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार घटस्थापनाको दिनदेखि आन्तरिक उडानमा पनि तीव्र चाप देखिएको छ। विभिन्न सड़कहरू अवरूद्ध भएका कारण पनि यात्रुहरू हवाई मार्गलाई विकल्पका रूपमा प्रयोग गर्न बाध्य छन्। घटस्थापनापछिका तीन दिनमा 138,296 जनाले काठमाडौँ छाडेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ र नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न सरकारसँग माग गरेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा हिजो उद्योग वाणिज्य तथा आपूर्ति एवं कानून मन्त्री अनिल कुमार सिन्हासँग उद्योग मन्त्रालयमा भेट गरेको प्रतिनिधि मण्डलले व्यक्तिगत सम्पत्ति एवं व्यावसायिक सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको हो। युवा पुस्ताको आन्दोलनका क्रममा भएको घुसपेटका क्रममा धेरै सार्वजनिक सम्पत्तिसँगै उद्योगी व्यवसायीहरूको उद्योग प्रतिष्ठान कार्यालय एवं निवासमा तोड़फोड़ भएको आगजनी भएको उल्लेख गर्दै महासंघले आम सर्वसाधारण र उद्योगी व्यवसायीहरूको मनोबल बढ़ाउन सरकारले सुनिश्चितता गर्नुपर्नेमा जोड़ दिएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। नमस्कार।